नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल वैशाख 21 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष तृतीया तिथि, तदनुसार मे 4 सन् 2026, नेपाल सम्वत 1146। विभिन्न सार्वजनिक निकायमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरू पदमुक्त भएका छन्। सरकारले अध्यादेश जारी गरी राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई पदमुक्त गरेको हो। ती निकायमा अबको केही समय कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने भएको छ। अन्य पदाधिकारी नियुक्ति भएर नआउँदासम्म कर्मचारी तहबाट नै प्रशासनिक कार्य ती निकायको सञ्चालन गर्ने तयारीमा सरकार रहेको छ। सुकुम्बासीको प्रमाणीकरण शुरू भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरेका व्यक्तिहरूको प्रमाणीकरण शुरू गरिएको हो, जसलाई सरकारले उचित व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गर्नुभएको छ। बहुमतको विषयमा स्पष्टता र प्रष्टताको विषय फिर्ता गर्दा विगतदेखि नै उठाइएको छ। यसपटक पनि सोही कुरामा राष्ट्रपतिले चासो राखेको विषयलाई पत्र पत्रिकाले प्राथमिकता दिएका छन्। निजामती कर्मचारीमा रहेका ट्रेड युनियनहरू खारेज भएका छन्। खास गरी राजनीतिक दल समर्थित ट्रेड युनियनहरू खारेज भएका हुन्। त्यसै गरी छिमेकी मुलुकहरू भारत र चीनले नेपालको भूमि लेपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा चीन र भारतलाई नेपालले कूटनीतिक नोट पठाएको छ। साथै लिपुलेक क्षेत्र नेपाली भूमि भएकाले त्यस क्षेत्रमा नेपालको अनुमति र सहमति बेगर कुनै पनि गतिविधि नगर्न सरकारले छिमेकी मुलुकहरू भारत र चीनलाई सचेत समेत गराएको छ। कूटनीतिक नोट मार्फत यिनै प्रसंगहरूलाई आज पत्र पत्रिकाले प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। कार्यक्रम अखबारको शुरूआतमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेका केही समाचारलाई लिँदैछौ। सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश, कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी समाचार शीर्षक रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिश सार्वजनिक पदाधिकारी पद मुक्त सम्बन्धी विशेष अध्यादेश 2083 जारी गरेपछि 1594 पदाधिकारी एकैसाथ पद मुक्त भएका छन्। सरकारले नियुक्ति प्रक्रिया अघि नबढ़ाएसम्म ती पदहरू अब खाली हुने भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढ़ीकरण र राज्यका निकायलाई सुदृढ़ बनाउने उद्देश्यका साथ अध्यादेश ल्याएपछि विभिन्न ऐन र संरचना अन्तर्गत राजनैतिक नियुक्ति पाएका 1594 जना पदाधिकारी अनिवार्य रूपमा विदा लिनुपर्ने अवस्था आएको हो। प्रधानमन्त्री शाहका संचार सहजकर्ता सुरेन्द्र बजगाईले दक्ष, क्षमतावान र सम्बन्धित क्षेत्रका विज्ञलाई प्रतिस्पर्धा गराएर नियुक्ति प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभएको छ। विधिको शासनका लागि अध्यादेश, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले लोकतान्त्रिक प्रणालीमा सरकार आफै पनि नियम र कानूनको अधीनमा रहनुपर्ने, कानून बनाउनुपर्ने मुख्य अधिकार विधायिका संसदलाई हुने प्रश्न पार्नु भएको छ। उहाँले सरकारले विधेयक तयार पार्ने र संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल र परिमार्जन गरी पारित गरिने बताउनुभयो। उहाँले सन्देश जारी गर्दै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र त्यो ऐन बन्ने बताउनुभयो। उहाँले भन्नुभयो, यो प्रक्रिया पूरा हुन कम्तीमा 3-4 महिना लाग्न सक्छ। संसदको अधिवेशन नचलेको अवस्थामा तत्काल कुनै कानून आवश्यक परेमा संविधानको धारा 114 बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था रहेको छ। मन्त्री गौतमले अध्यादेश जारी भएको 60 दिनभित्र संसदमा पेश गर्नुपर्ने र संसदले पारित नगरेमा स्वत खारेज हुने जानकारी पनि गराउनु भएको छ। सार्वजनिक पदाधिकारी पद मुक्त सम्बन्धी अध्यादेश, कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी, गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। साथै गोर्खापत्र दैनिकको यसै पृष्ठमा सुकुम्बासीको प्रमाणीकरण शुरू शीर्षकमा खबर रहेको छ। सरकारले वास्तविक सुकुम्बासीको प्रमाणीकरण कार्यको आरम्भ गरेको छ। शहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र बहादुर विष्टका अनुसार पहिलो चरणमा काठमाडौँ महानगरपालिकाभित्रका 3 स्थानबाट विस्थापित नागरिकको प्रमाणीकरण थालिएको हो। काठमाडौँ महानगरपालिका वडा नम्बर 11 स्थित थापाथली, वडा नम्बर 9 स्थित गैरी गाउँ र सिनामंगल महानगरकै वडा नम्बर 31 स्थित शान्तिनगर र मध्यपुर थिमी नगरपालिका, वडा नम्बर 1 मनोहरा खोलामा अतिक्रमित बस्तीबाट हटाइएका नागरिकलाई वास्तविक भूमिहीन हुन् वा होइनन् भन्ने छुट्याउने कार्य आरम्भ गरिएको हो। यी खबर आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। संवैधानिक परिषद अध्यादेश फिर्ता, बहुमतको व्याख्यामा राष्ट्रपतिको सरकार। 6 सदस्यीय संवैधानिक परिषदले अध्यक्ष सहित 5 जनाको उपस्थितिमा बहुमतबाट निर्णय गर्न सक्ने कानूनी व्यवस्थालाई अध्यादेश मार्फत संशोधन गर्दै अध्यक्ष सहित 4 जना उपस्थित भएर बहुमतले निर्णय गर्न सक्ने प्रावधान राख्न खोजिएको थियो। खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य र अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066लाई संशोधन गर्ने अध्यादेश आइतबार फिर्ता पठाउनु भएको छ। परिषदको निर्णय प्रक्रियामा चाहिने बहुमतको व्याख्या मुख्य सरोकार राख्दै व्याख्यामा राष्ट्रपतिले पुनर्विचारका लागि अध्यादेश सरकारलाई फिर्ता गर्नु भएको हो। अहिले कायम ऐनमा 6 सदस्यीय परिषदमा गणपूरक संख्या 5, अध्यक्ष र 4 सदस्य रहने सर्वसम्मति का आधारमा निर्णय गर्नुपर्ने, पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकमा बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था रहेको छ। अध्यादेशमा भने परिषदको बैठकमा अध्यक्ष सहित 4 जना उपस्थित भए गणपूरक संख्या पुग्ने र त्यसको बहुमत अर्थात 3 जनाले निर्णय गर्न सक्ने प्रावधान रहेको छ। अध्यादेशमा गरिएको नयाँ व्यवस्थाले बहुमतीय प्रणालीको मर्म कमजोर हुने भन्दै राष्ट्रपति पौडेलले फिर्ता पठाउने निर्णय लिनुभएको हो। राष्ट्रपति पौडेलले यसअघि पनि गणपूरक संख्या घटाई दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि असार 2082 असारमा पठाइएको संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता गर्नुभएको थियो। संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता, बहुमतको व्याख्यामा राष्ट्रपतिको सरोकार, कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। साथै यसै पृष्ठमा अर्को समाचार पनि समावेश छ, जसलाई हामी कार्यक्रम अखबारमा समावेश गर्दैछौ। यार्चाको सिजन शुरू, ज्यानको जोखिम बढ़दै उत्पादन र मूल्य घट्दै समाचार शीर्षक रहेको छ। गत वर्ष जेठ 15 डोल्पाको काइके नावर पानी पाटनमा यार्चा टिप्न पुगेका जाजरकोटको नलगाड नगरपालिका 8 19 वर्षीय धनलाल विकको लेक लागेर मृत्यु भयो। उहाँ 4 दिन हिँडेर बुबा हरिबहादुरसँगै यार्चा टिप्न पाटन पुग्नु भएको थियो। 2080 भूकम्पमा घर भत्किएपछि जीविकोपार्जनमा समस्या हुँदा बाबु छोरा यार्चा टिप्न पाटन पुगेका थिए। घर खर्च जुटाउन गएका हरिबहादुरले छोराको शव बोकेर फर्किनु पर्यो। अहिले पनि उहाँको परिवार अस्थायी टहरामा बसिरहेको छ। त्यसको एक साता अघि जेठ 8 जुम्लाको तातोपानी 8 टोप्ला गाउँकी 27 वर्षीय कल्पना साईले यार्चा पाटनमै ज्यान गुमाउनु भयो। यार्चा टिप्न स्थानीय सुब्बाकुना पाटनमा गएका बेला चट्याङ लागेर उहाँको मृत्यु भएको थियो। त्यसको एक दिन अघि जेठ 7 जुम्लाको गुठीचौर गाउँपालिका मनी साँगुका भीमबहादुर बोराले डोल्पाको जगदुल्ला पाटनमा लेक लागेर ज्यान गुमाउनु भएको थियो। कर्णालीका बासिन्दा यार्चा टिप्न पाटन जाने क्रममा वर्षेनी ज्यान गुमाउन बाध्य रहेका छन्। जीविकोपार्जनका लागि विकल्प नहुँदा उनीहरू ज्यानको जोखिम राखेर यार्चा टिप्न पाटनतिर उक्लिन्छन्। बहुमूल्य जडीबुटी यार्चा गुम संकलनका लागि हिमाली पाटन जाने क्रममा ज्यान गुमाउनेको संख्या यत्तिकैमा सीमित छैन। यार्चाको सिजन शुरू, ज्यानको जोखिम बढ्दै, उत्पादन र मूल्य घट्दै आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। निजामती सेवामा ट्रेड युनियनको 3.5 दशकको दबदबा अन्त्य। 2046 सालको राजनीतिक परिवर्तनपछि निजामती प्रशासनमा खुलेका दलीय ट्रेड युनियनहरूको 3.5 दशक लामो दबदबा अध्यादेश मार्फत अन्त्य। ट्रेड युनियनको सट्टा निजामती कर्मचारीको गुनासो सुनवाई गर्ने प्रबन्धकको व्यवस्था मिलाइएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाश गरेको छ। समाचारमा अगाडि लेखिएको छ, निजामती प्रशासनमा 3.5 दशकदेखि कायम रहेको ट्रेड युनियनहरूको विरासत अन्त्य भएको छ। सरकारको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेसँगै कर्मचारी ट्रेड युनियनहरूको वैधानिक अस्तित्व समाप्त भएको हो। यस्तो छ, अध्यादेशले विस्थापित गरेको व्यवस्था कर्मचारीको गुनासो सुनवाई प्रणालीबाट प्रतिस्थापन, यसमा उपशीर्षक रहेको छ। साथै अर्को पनि उपशीर्षक रहेको छ समाचारमा। उपशीर्षकमा संघीय निजामती सेवा विधेयकको मस्यौदा पनि ट्रेड युनियन खारेजीको व्यवस्था उपशीर्षक रहेको छ। समाचारमा सम्बन्धित व्यक्तिहरूको भनाईलाई पनि उद्धृत गरिएको छ, जसमा प्रतिभा रावलको भनाई समेटिएको छ। उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुनुहुन्छ। ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनको शुद्धिकरण गर्नेछ। सुशासन कायम गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन र निजामती सेवाको आधारभूत चरित्र, निष्पक्षता, तटस्थता, व्यावसायिकता, जवाबदेहिता जस्ता विषयको सुनिश्चितता ट्रेड युनियन राखेर रा सम्भव हुँदैन। ट्रेड युनियनको खारेजीले सार्वजनिक प्रशासनको शुद्धिकरण गर्नेछ, कोही विचलित हुन जरूरी छैन। त्यसै गरी नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कुमार कटुवालको भनाई पनि समावेश रहेको छ। संवैधानिक अधिकारलाई अध्यादेशले काट्न सक्दैन, दुई तिहाई नजिकको सरकारले लोकतन्त्रमाथि नै हमला गरे जस्तो छ, यो उहाँको भनाई हो। त्यसै गरी नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी नेउपाने दाहाल भन्नुहुन्छ, कानून अनुसार अधिकार प्राप्त गर्ने कोशिश हुन्छ। निजामती सेवामा ट्रेड युनियनको 3.5 दशकदेखिको दबदबा अन्त्य। नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। लिपुलेख बारे भारत र चीनलाई पठायो सरकारले कूटनीतिक नोट। कान्तिपुर दैनिकले भित्री पृष्ठमा यो खबर प्रकाशित गरेको छ। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा शुरू गर्न लागि विषयमा आइतबार पहिलो पटक सरकारको औपचारिक धारणा सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको हो। कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान, सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले यो कुरा भन्नुभएको छ। भारत र चीनले नेपालको लिपुलेख नाका मार्फत कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न लागेका हुन्। भारत सरकारको विदेश मन्त्रालयले सन् 2026 का लागि कैलाश मानसरोवरको यात्रा औपचारिक घोषणा गर्दै आवेदन समेत खुल्ला गरेको हो। मन्त्रालयद्वारा बिहिबार विज्ञप्ति जारी गर्दै त्यसको जानकारी दिइएको थियो। भारत सरकारले चीन सरकारसँगको समन्वयमा कैलाश मानसरोवर यात्रा जूनदेखि अगस्त महिनासम्म सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरेको छ। भारतले कोविडको महामारीका कारण बन्द रहेको व्यापार नाका 6 वर्षपछि खुलाउन लागेको विषयलाई कान्तिपुर दैनिकले प्रकाशित गरेको छ। लिपुलेख बारे भारत र चीनलाई पठायो सरकारले कूटनीतिक नोट। लिपुलेख क्षेत्रमा कुनै पनि गतिविधि नगर्न पनि नेपालले आफ्नो कूटनीतिक नोट मार्फत व्यक्त गरेको विषयलाई आज यो समाचारमा कान्तिपुर दैनिकले उल्लेख गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। सेरा दरबार, स्वर्गद्वारी, जानकी मन्दिर, सयौं बिगा जग्गा भूमाफियाको कब्जामा। नागरिक दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। सरकारले देशका भूमिहीन किसानका समस्या समाधान गर्ने भन्दै सरकारी जग्गा खाली गराइरहेका बेला राजनीतिक आडमा व्यक्ति तथा भूमाफियाद्वारा कब्जा गरिएको सेरा दरबार, स्वर्गद्वारी आश्रम र बृहत्तर जनकपुर क्षेत्रको सयौं बिघा जमिन अझै प्रष्ट छानबिनको दायरामा आउन सकेको छैन। सेरा दरबारको जग्गाको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। थप कार्यवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरिएको छ। त्यस्तै देशका अन्य ठाउँमा रहेका सार्वजनिक सम्पत्ति भूमाफियाको कब्जामा रहेका छन्। यो विषयलाई आजको नागरिक दैनिकले अग्र पृष्ठमा उठान गरेको छ। अब पत्र पत्रिकामा प्रकाशित आर्थिक प्रसंगहरू। लगानी बोर्डले लगानी स्वीकृत गरेका 53 परियोजना मध्ये 2 मात्र सञ्चालनमा। यो प्रसंगलाई आज कान्तिपुर दैनिकले आफ्नो अर्थ पृष्ठमा प्रकाशित गरेको छ। 53 परियोजनाका लागि 16 खर्ब 73 अर्ब रूपियाँ बराबरको लगानी स्वीकृत। 5 खर्ब 98 अर्ब रूपियाँका 28 आयोजना निर्माणाधीन। 5 खर्ब 55 अर्ब रूपियाँका 11 परियोजना आयोजनाको विकास सम्झौता र परियोजना कार्यान्वयन सम्झौता चरणमा। निजी लगानीका होङसी, शिवम र वासिन सिमेन्ट उद्योग मात्रै सञ्चालनमा। समाचारमा उल्लेख गरिएको छ, बोर्डले लगानी स्वीकृत गरेका परियोजनाको प्रगति विवरणलाई समेत उल्लेख गरिएको छ, जसमा सञ्चालनमा होङसी र शिवम सिमेन्ट रहेका छन्। वासिन सिमेन्ट पनि सञ्चालनमा रहेको छ। निर्माणाधीनमा अरूण 3 जलविद्युत, माथिल्लो त्रिशुली मर्स्याङदी बेसी जलविद्युत, माथिल्लो त्रिशुली 3B, आखु खोला जलविद्युत, म्याग्दी खोला जलविद्युत, कालीगण्डकी गर जलविद्युत, इसुवा खोला जलविद्युत, घुन्सा खोला जलविद्युत, हिमचुली दोर्दी दुध खोला, तल्लो मनाङ जुम जलविद्युत, तमोर 5 जलविद्युत, राहुघाट जलविद्युत, माथिल्लो मर्स्याङदी दुधकोशी सिम्बुवा खोला जलविद्युत, माथिल्लो मादी जलविद्युत, रोलवालिङ खोला, छुजुङ खोला, दाना खोला जलविद्युत, सानीभेरी जलविद्युत, सुपर तमोर जलविद्युत, जगदुल्ला जलविद्युत, बकान खोला जलविद्युत रहेको विषयलाई समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी पीपीए र पीआईए को वार्ता चरणमा रहेका आयोजनालाई पनि समाचारमा उल्लेख गरिएको छ। अध्ययन र मूल्यांकन चरणमा रहेका आयोजनालाई पनि यो समाचारमा उल्लेख गरिएको छ र निष्क्रिय रहेका आयोजनाको विषयलाई पनि यो समाचारमा उल्लेख गरिएको छ। खबर आजको कान्तिपुर दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको छ। फुकोट कर्णालीको मुद्दामा सर्वोच्चको व्याख्या, विद्युत आयोजनामा दुई देशको समझदारी सन्धि होइन। सर्वोच्च अदालतले नेपाल सरकारले विद्युत आयोजनाका सम्बन्धमा अर्को देशसँग गरेको समझदारी पत्रलाई सन्धि मान्न नमिल्ने व्याख्या गरेको छ। समझदारी पत्र सम्बन्धित आयोजनाका सम्बन्धमा निश्चित अवधिका लागि गरिएको करार पत्र मानिने र नेपाल कानून अनुसार व्याख्या तथा प्रयोग हुन पनि अदालतले व्याख्या गरेको छ। आयोजना तोकिएको समयमा सम्पन्न नभएमा समझदारी बद्र गर्नुपर्ने अदालतको व्याख्या रहेको छ। फुकोट कर्णालीको मुद्दामा सर्वोच्चको व्याख्या, गोर्खापत्रको खबर हो यो। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।